نحمد نصلي على رسوله الكريم أما بعد، قال الله تعالى في القرآن المجيد: أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. إن الله وملائكته يصلون على النبي، يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا ومولانا محمد معدن الجود والكرم. اللهم صل على سيدنا ومولانا محمد وادي الفضل والكرم. اللهم صل على سيدنا ومولانا محمد وادي وصحبه وبارك وسلم. أما بعد، رشي بنام اللہ سبحانہ تعالیٰ نے قرآن حکیم میں جو ہمیں کامیابی کا راستہ بیان فرمایا ہے، اطیع اللہ و اطیع رسول فقط فاز فوزا عظیما، ہر مومن کی خواہش ہے، مسلمان کی، مرد اور عورت کی، کہ میں کامیابی کے ساتھ زندگی سے گزر جاؤں. میرے بھائیو، کامیابی اس چیز کا نام ہے کہ انسان جب اس دنیا سے جائے تو الحمدللہ آنے والی تمام منزلیں اس پر آسان ہو جائیں، اور جب اللہ کے حضور میں حاضر ہو، اللہ اس سے راضی ہو اور اپنی رضا کے ساتھ اس کو جنت میں داخل فرما دے. یہ ایک خواب نہیں ہے، ہر مومن کی ایک حقیقت ہے جس کا ہر صفحہ قرآن کا بھی میسج دیتا ہے، ہر صفحہ قرآن کا ہمیں میسج دیتا ہے کہ یہ اصل تمہاری منزل ہے، اور یہی تمہاری اس دنیا کے اندر کوشش اور کوشش کی جگہ ہے. بڑا مختصر سلیپہ صلی اللہ پاک نے دیا ہے کہ اللہ سبحانہ تعالیٰ کی اور اس کے رسول کی نافرمانی مت کرو، اور یہ ہمارا سلیپہ ہے جو ہم نے اس دنیا میں کرنا ہے. دنیا کے اندر ہمیں اس امتحان سے گزرنا ہے کہ ہم صبح سے لے کے شام تک وقت ایسا گزاریں کہ اللہ دے اور اللہ کے رسول کی نافرمانی نہ ہو. ہر دن ہمارا جب صبح ہو تو اسی نیت کے ساتھ صبح ہونی چاہیے، پلان ہونی چاہیے کہ آج پورا دن ہم نے ایسے گزارنا ہے کہ اللہ کی نافرمانی نہیں کرنی. اعمال تو ہم کرتے ہیں، نماز، روزہ، حج، زکوٰۃ، قرآن تلاوت، یہ اپنی جگہ ہے، لیکن سب سے بڑی روح جو ان تمام اعمال کی ہے وہ ہے نافرمانی سے بچنا. اگر یہ اعمال بھی ہم سب کرتے رہیں لیکن نافرمانی سے نہ بچیں تو پھر بھی ہم ناکام ہیں، کیونکہ اصل جو ہمیں ٹارگیٹ دیا گیا ہے وہ اللہ کی نافرمانی سے بچنا ہے، جس کو ہم تقویٰ بھی کہتے ہیں، متقی بھی کہا جاتا ہے. کامیاب شخص وہ ہے جو قرآن کی تلاوت بھی کرے اور گناہ سے بھی بچے، نماز کے اہتمام بھی کرے اور گناہ سے بھی بچے، روزی بھی رکھے اور اپنے دل کو بھی گناہوں سے بچائے، غیبت نہ ہو، حسد نہ ہو، تکبر نہ ہو، ریا نہ ہو، یہ ساری چیزیں جو ہمارے اچھے اچھے اعمالوں کو کھا جاتی ہیں، یہ گناہ ہے. امتحان کیا ہے کہ اللہ تعالیٰ نے اس دنیا کے اندر مکمل طور پر گناہوں کو پھیلا دیا ہے، چاہے تو کچھ بھی نہ کرتا، یہ تو امتحان ہے کہ ہر طرف گناہ ہے، ہر طرف فتنے ہوں گے، लेकिन कमाल ये होगा कि तुम्हें बचना है इससे, ये नहीं वो भाई अब हम क्या करें अब हम क्या करें, ये तो इम्तहान है लगता, ये तो तुम्हारा इम्तहान है। 30-50 साल 70 साल जो मैं तुम्हें दिए हैं, खाना मैं दूंगा, रिज़्क मैं दूंगा, तुम्हारे हर चीज़ का ख्याल करूँगा, अल्लाह ताला कहते हैं उसकी फिक्र ना करना, वो तुम्हारे मुकदमे में रख दिया, इसके पीछे तुम पागल हो गए तो बहुत ज़ाया करोगे। हम उल्टा चल रहे हैं, पूरी ज़िंदगी का जोर हमारे इस पर लगता है, एक मकान बन जाए, एक गाड़ी ले जाए, एक ये स्टेटस हो जाए हमारा, पूरी ज़िंदगी इस पर लगा देते हैं, जो काम करने का दिया अल्लाह ताला ने उस काम को भूल जाते हैं। और जब मौत आती है तो जिसकी सारी ज़िंदगी में लगा रहे उसमें कुछ भी हासिल नहीं होता, और जो साथ ले जाने वाली चीज़ है वो पास कुछ नहीं होती। देखिए आप सोचें कितनी बेवकूफ़ी है हमारी, वो कुरान पढ़ रहे हैं हर लाइन में अल्लाह ताला ये पैगाम दे रहे हैं। मैं कहता हूँ सिर्फ अल्हम्दुलिल्लाह जो है ना पढ़ना, सूरह फातिहा ऐसी है कि उसके बाद गुंजाइश ही नहीं रहती इंसान को दीन समझने की, मुकम्मल स्टेटस अल्लाह पाक ने इसी एक आयत में दे दिया, अल्हम्दुलिल्लाह से लेके सर बता दिया। लेकिन हम काम नहीं करते, तो हमारा काम जो है असल में क्या है, गुनाहों से बचना है। इस दुनिया के अंदर रहकर इस गंध में रहकर अपने दामन को बचाना है। गुना क्या चीज़ है कि जिस चीज़ को अल्लाह ने मना फरमाया है कि तुमने नहीं करना, तो गुना बन गया, भी तुमने काम नहीं करना। अब हमें ही सोचना कि क्यों नहीं करना, क्या वजह है, कैसे नहीं, हुक्म अल्लाह के ख़त्म बस, हमने काम नहीं करना, चाहे उसमें कुछ भी नुकसान हो रहा हो हमारा, कुछ भी हो रहा हो, लेकिन नहीं अल्लाह का हुक्म। तो गुनाहों से बचना है मामला। अच्छा अब गुनाहों से कैसे बचा जाए इस दुनिया के अंदर, ये तो बड़ा इम्तहान है ना हमारा, क्या चीज़ ऐसी उसके हम गुनाहों से अपने आप को लपेट लें, कामयाबी तो जब ही होगी। कहीं अल्लाह तआला ने कहा कि तुम इतने नफिल पढ़ो, तहज्जुद पढ़ो, इशराक पढ़ो, चश पढ़ो, फला करो, 10 उम्रे करो, कोई शर्त, बस अल्लाह तआला ने एक ही कहा है, जो फ़राइज़ दिए वो करके, फ़राइज़ मेरे 5 वक्त नमाज है, साल में आ गया रोज़ा रख लिया, ताकत दे ला हज कर लो बस ऐसा खत्म, पैसा दो तो ज़्यादा हो जाए रात दे दो, और कुछ नहीं। तो सारा काम जोर जो हमने लगाना है किस चीज़ पे, तो गुनाह नहीं करना, समझ आ रही बात, ये स्लिपर से हमारा याद है, याद दहानी करते हैं हम बैठ के इसी बात की, जैसान घुमाते हैं हमें, वो क्या डालता है नक्शे के, बस तू तहज्जुद पढ़ ले, ये तो छोटी मोटी बात है, किसी को गाली दे दी, किसी का माल खा लिया, ये इससे तू तहज्जुद पढ़िए तूने, हालांकि वो तहज्जुद तो है ही नहीं जिसके बाद इंसान गुनाह कर रहा है। नहीं, असल काम तो ये है कि हमारे से गुनाह ना हो, असल कमाल जी इंसान का दीन ऐसे किसी, अब है तो बहुत मुश्किल काम नो डाउट, क्योंकि जन्नत भी तो आसान नहीं है ना, इनामत भी कैसे है, लेकिन अल्लाह ताला ने हमारी आसानी की है, इंतजाम किए हैं कि जो बचना चाहे वो कोशिश से बच सकते हैं। क्या कोशिश करनी चाहिए कि हमसे गुनाह ना हो, सोचना चाहिए ना आदमी, ये जो हमारी कामयाबी है इसमें कैसे हो कि हम गुनाह ना हम सोच किस क्या चाहिए। गुनाह से बचने के लिए देखें एक चीज, वो ही गुनाह से बचा सकता है, अल्लाह की नाफरमानी से बचा सकता है। वो क्या है, डर, नहीं समझे सिंपल, जिसके अंदर डर होगा गुनाह नहीं करे, जिसमें डर नहीं होगा वो गुनाह करेगा। क्या चीज गुनाह से बचा सकती है, डर। वो इसकी मिसाल आपको देता हूं, बड़ी दुनिया में आम मिसालें भी मिलती हैं इसकी। किसी स्टोर में आप चले जाएं तो स्टोर वाले की सबसे कोशिश ये होती है कि कोई चोरी ना हो हमारे स्टोर में, होती है ना, चोरी ना कर ले, माल निकाल के ना ले जाए, तब वो मुख्तलिफ स्टेप करते हैं जहाँ कोई चोरी ना करे। वो कुछ स्टेप करते हैं डराने के, इस चीज से डरो, इस चीज से डरो कि चोरी ना करे आगे। एक तो सिंपली वो नोटिस दिला देते हैं, खबरदार आप यहाँ चोरी ना करें फलाने स्टोर में, तो चोर तो कर देगा, नोटिस को नोटिस इधर कर देगा साइड पे, चोरी कर लेगा, वार्निंग है ना सिर्फ, तो कर लेगा चोरी। लेकिन उन्होंने तो काम किया ना बेचारों बचाने के लिए, डर पैदा करने के लिए। तो और जो एहतियात करते हैं फिर उसके भी इसके लिए तो फिर और हमें कुछ करना चाहिए, चोरी और कम हो हमारी, फिर कैमरे लगा देते हैं, क्योंकि उससे ज्यादा ताकतवर है वो। क्या चीज है कि चोर नोटिस को इग्नोर कर देगा, लेकिन कैमरा सामने आ गया तो अब इससे डरेगा, ये तो कैमरा तो मुझे देख लेगा, कैच कर लेगा, डर आ गया ना उसमें ज्यादा। जब ज्यादा डर आया तो चोरी ज्यादा एहतियात करेगा, नहीं यार यहां तो चोरी ना करो, दूसरे स्टोर में चलते हैं, यहां तो कैमरे लगाए उन्होंने। इससे भी ज्यादा फिर एहतियात, चोरी यहां भी डॉज दे देते हैं एहतियात करने के लिए, और डर पैदा हो चोर में ना चोरी करे। बात एक ही है कि सिर्फ चोरी से बचने के लिए क्या काम कर रहे हैं, स्टोर डर पैदा कर रहे हैं, समझा रही बात में, कोई चीज और नहीं किया उन्होंने, सिर्फ डर पैदा कर रहे हैं। तो पता है डर एक ऐसी चीज है, चोर चोरी नहीं कर सकता। तो उन्होंने फिर उससे ज्यादा काम किया कि यार इससे एक और काम करते हैं, कैमरे को डाउट दे सकता है, सिक्योरिटी छोड़ दो यार, बोले सुभान अल्लाह। अब तो सामने आ गया सिक्योरिटी, माशाल्लाह 6 फुट का आदमी है, काला पीला लंबा, उसने तो हाथ में स्टिक भी ली हुई है, अब चोरी करेगा चोरी क्यों, उसका काम ही देखना है सिर्फ, तो उस यूँ करता रहेगा, मैं जाऊँगा मुझे भी देखेगा, आपको भी देखेगा, इधर भी देखेगा, थैले भी देखेगा, करेगा नहीं करेगा। तो चोर के फूंकने के लिए चोर की नहीं करेगी, जो नोटिस से ज्यादा कैमरे से डरा, कैमरे से ज्यादा किस चीज से डरा, वो शायद से डरा सामने खड़े अब तो मैं कैसे चोरी करूं। बात समझ आ रही, तो अल्लाह हुक्म फरमाते हैं कि खबरदार तूने मेरी ना फरमानी नहीं करनी, चोरी नहीं करनी, ठीक है ना अल्लाह ताला। तो अल्लाह ताला ने नोटिस दे दिया, कुरान दे दिया, कुरान को इग्नोर कर जाते हैं, क्योंकि तो पढ़ने के लिए 15 सिपारे 16 सिपारे हिफ्स कर लिया, फलां कर लिया, बच्चे गुनाह कर रहे हैं, हालांकि कुरान से डर निकल गया। ऐसे हो फिर अल्लाह सुभान अल्लाह अंबिया भी भेजते रहे साथ, कैमरे लग गया दूसरा सामने, भैया समझा रहे हैं बता रहे हैं इंसान बनो, फिर भी नहीं बाज आते। कितने वाक़ात अल्लाह ने कुरान में रखे, हम कुरान में वाक़ात पढ़ते हैं उन लोगों के, लेकिन वही गुना जाके फिर कुरान पढ़ के वही काम कर देते हैं, वही झूठ हम बोलेंगे, वही गीबत हम करेंगे, वही फ्रॉड हम करेंगे, जिससे कुरान अभी पढ़ के आए हैं। डर नहीं है ना, बात समझ आ रही है आप, तो फिर भी बाज नहीं आते आप गुनाह कर रहे हैं। तो अल्लाह ने और करम फरमाया है, सुभान अल्लाह, वो माकुम आईना माकुन तुम, कुरान कहता है। अब मैसेज करता हूँ, सिक्योरिटी जमा कर देता हूँ तुम्हारे सामने, वो क्या है कि अब तुम ये तसव्वुर कर लो कि मैं तुम्हारे सामने हूं, वो माकुम आईना माकुन तुम, हर वक्त मैं तुम्हारे साथ हूं, अकबर मिन हब्ल वरीद, मैं तुम्हारी शारख से भी ज्यादा करीब हूं जो तुम काम कर रहे हो। क्या कितनी जबरदस्त बात की है ना, अल्लाह ताला शारख से भी ज्यादा करीब हूं, वो माखू मैं ना, हर वक्त मैं तुम्हारे साथ हूं, सो रहे हो, जाग रहे हो, बैठ रहे हो, जहां भी तुम होगे, जिस पोजिशन में तुम होगे, मैं तुम समझ यार बंदा रब मुलाकात है, मैं गायब नहीं हूं तुमसे, एक बिल्कुल भी मिसकालत जरूरत नहीं, एक जर्रे के बराबर गायब नहीं मैं तुमसे, और फिर लर्द वाफिस समा, जमीन आसमान में एक जर्रे के बराबर मैं तुमसे गायब नहीं हूं, हर वक्त मैं तुम्हारे सामने हूं। तो जब मैं तुम्हारे सामने, तुम कैसे चोरी कर सकते हो, तुम कैसे मेरी नाफरमानी कर सकते हो, बात समझ आप, कितनी बड़ी अल्लाह ताला ने एक चीज बना दी कि ठीक है कुरान से तुम बाज नहीं आते, अंबिया से बाज नहीं आते, तो मैं खुद तुम्हारे सामने हूं, اور کتنا سامنے ہو کہ ایک ذرے کے برابر ایک لمحہ بھی کسی وقت بھی تم جہاں بھی ہو قرآن پڑھ رہا ہوں تمہارے ساتھ, یہ قرآن کی آیت پڑھ رہا ہوں آپ کے سامنے, اچھے کام کر رہا ہوں تمہارے ساتھ, برے کام تم کیسے سوچ, حتیٰ کہ تم سوچ رہے ہو تو میں تمہارے ساتھ. اتنی زبردست سیکورٹی ہو پھر تو گناہ کرے, سمجھا رہی بات؟ اب یہاں ایک چیز پیدا ہو گئی, دنیا تو ہے نا, نفس بھی ہے شیطان بھی ہے. اب علم تو آ گیا ہمارے پاس, قرآن نے انفارمیشن دے دی کہ اللہ اس طرح تمہارے سامنے ہے, اس کو کیا کہتے ہیں؟ علم کہتے ہیں, جاننا کسی چیز کو, جان گئے ہیں ہر آپ بھی ہوں گے بالکل صحیح ہے, کیسے قرآن کا انکار کرے گا؟ اللہ ہر وقت میرے ساتھ ہے, اللہ میرے شہر کے قریب ہے, اللہ ذرے کے برابر ہر وقت میرے ساتھ ہے, مانیں گے ہم تسلیم کریں گے, استحدار نہیں ہے. کیا چیز نہیں ہے؟ استحدار نہیں, یعنی سدا اس کو کہتے ہیں کہ وہ کیفیت وہ حالت دل کے اندر موجود نہیں ہے. مان تو گئے ہیں انکار تو کر ہی نہیں سکتے, لیکن دل کے اندر وہ چیز موجود نہیں ہے ہمارے کہ واقعی اللہ ہمارے ساتھ ہے. سمجھا رہی ہے بات؟ اب کمی پکڑی گئی, پتہ ہی چلتا ہے کہ کوئی بھی انسان الحمدللہ کوئی بھی مومن جو ہوگا وہ کبھی بھی گناہ نہیں کر سکے گا, کر سکتا ہی نہیں اگر اس کی یہ کیفیت ہو جائے کہ رب مجھے دیکھ رہا ہے. اللہ دیکھ رہا ہے. تو اب وجہ یہ ہے کہ ہم جانتے ہیں لیکن صدار نہیں ہے ہمارے اندر, اندر وہ کیفیت نہیں ہے, جس کی وجہ سے کیفیت نہیں ہے تو ہم وہ کام ہی بھول جاتے ہیں جس کے ہم جانتے ہی نہیں اللہ تعالیٰ ہمارے ساتھ ہے, اللہ ہمیں دیکھ رہا ہے. تو اب کس کمی کو بندے نے پورا کرنا ہے؟ گناہ اپنا کسی چیز سے بھی نہیں چھوڑ سکیں. اگر ہم چاہتے ہیں کہ ہم کامیاب ہو جائیں اس دنیا سے کامیاب جائیں تو ایک صورت میں جائیں گے جب ہم اللہ کی نافرمانی نہیں کریں گے, اور نافرمانی انسان اس وقت نہیں کرے گا جب اس کے اندر یہ کیفیت پیدا ہو جائے گی جو کہ ہم نے خراب کی ہوئی ہے خود. بات سمجھ آ رہی ہے؟ ہاں پا گئی, ہم نے صحیح ہونے ہیں, میں بھی سب صحیح ہونے, ہم نے اب صحیح ہونا یہ نہیں ہے آپ لباس پہن لیں داڑھیاں رکھ لیں نماز شروع کر دیں حج شروع کر دیں, یہ صحیح نہیں ہے, اصلاح نہیں ہے. اصلاح تو وقت ہے, اس وقت ہوگا کہ جب ہاتھ اٹھے نہ کسی گناہ کی طرف, دل چاہے نہ ادھر, تصور ہو ہی نہ, ہاتھ کانپ جائے کرنے کے لیے کہ میں کیسے کروں یہ کام, اللہ تو دیکھ رہا ہے مجھے. ہمارے میں مائنس اتنے اعمال کے باوجود بھی سجدوں پہ سجدے ٹکاتے ہیں, قرآن کے قرآن ختم کرتے ہیں, عمل کرتے ہیں, لیکن مائنس 1% بھی یہ کیفیت کس انسان میں نہیں ہے. جس میں ہے اللہ نے اس کی تعریف کی, اللہ ان اولیاء اللہ لا خوف ولا هم يحزنون. اگلی آیت میں تعریف کر دی اللہ, جو اس کیفیت کو پا جاتا ہے الحمدللہ, وہ سمجھ جاتا ہے یہ کیفیت میرے ختم ہوگی, اس کو میں ڈیولپ کروں تو اللہ کہتا ہے میں اعلان کرتا ہوں یہ ہی ہے میرا وہ دوست میرا ولی ہے, اس کو انعام کیا ملا, لا خوف ولا هم يحزنون, سبحان اللہ, نہ دنیا میں خوف نہ آخرت میں خوف اس کو. اب بتائیں یہ ہمارا ٹارگیٹ ہے زندگی کا, ہمیں سب کھانے پینے سونے اور ہگنے موتنے کے سوا کچھ پتہ ہی نہیں ہے, کتنا بڑی اللہ تعالیٰ نے ہمیں ایک ڈیوٹی دی ہے چیز کی, کیا شوق تو ہیں اولیاء اللہ بن جائیں, ہم نے پتہ نہیں اولیاء اللہ کے کیا درسے بنائے ہوئے ہیں, اتنے سجدے کر لو اولیاء بن جائیں, اتنے ذکر وہ کر لو اولیاء بن جائے گا, ان سے نہیں بنتا اولیاء اللہ, جس جو طریقہ اللہ نے بتایا اولیاء اللہ اس سے بنتا ہے, اس سے بنو نا, اس پہ محنت کرو نا. کیا محنت کرنی ہے ہم نے؟ کہ ہماری یہ کیفیت اجاگر ہو جائے کہ اللہ میں دیکھ رہا ہے, یہ کیفیت اجاگر ہو جائے. یہ سب سے اعلیٰ درجے کی کیفیت کہاں تھی؟ جب نبی وہاں موجود تھے, خود تشریف رکھتے تھے. اس وقت یہ کیفیت تھی کہ کوئی صدیوں پرانا جاہل بدو آدمی, عقل تمیز کچھ بھی نہیں, جیسے ہی اللہ کے نبی کی صحبت میں پہنچتا تھا ایک سیکنڈ کے اندر اس مقام پہ پہنچ جاتا تھا. اتنا اونچا مقام ہوتا تھا کہ تا قیامت تک اس کے برابر کوئی شخص پیدا ہی نہیں ہو سکتا, اس کی خاک تک کوئی نہیں جا سکتا. اس نے کوئی نمازیں نہیں پڑھیں, کوئی حج نہیں کیے, زکات نہیں کی. کیا ہوا کہ اندر کی اس مقام صفائی پہ اللہ نے پہنچا دی اس کو صفائی کے ساتھ, کہ اب وہ جیسے ہی پہنچا نبی کا عکس تھا, کیونکہ نبی کا مظہر کمپلیٹ مظہر تجلیات ربانی ہے آپ کی, آپ کی ذات. اللہ سبحانہ تعالی صفات کی جو ساری صفات کی جو تجلیات وہ کس میں ہے؟ نبی پاک صلی اللہ علیہ وسلم میں موجود ہے, مظہر ہے آپ اس کے, کمپلیٹ جامع ہر صفت اندریوں کے مظہر ہے آپ. تو جیسے وہ اترتا اور چھاپ پڑتی نبی پاک صلی اللہ علیہ وسلم کے اس پر, تو وہ تو اپنے سے بدل جاتے تھے اس کی, تو آیا کہاں ہے, بیٹھا کس کے سامنے, تو وہ جیسے اس پر رنگ اسی وقت سیکنڈ کے اندر وہ تو وہ انسان بن جاتا تھا کائنات میں قیامت تک کچھ جیسا رضی اللہ عنہ ہو گیا ہو تو ختم. اور آپ سوچیں آج کا مسلمان گانے نکالتا ہے صحابہ کو, صحابیہ کو, اہل بیت کو, طنز کرتے ہیں عمر عمر پہ, حسدی پہ, طلحہ پہ, زبید پہ, اندازہ لگے حساس بھی پر, وہ پکے مسلمان کہتے ہیں وہ مارتے بھی رہتے ہیں اپنے آپ کو, یہ سزا کم ہے اندازہ کہتے ہیں مسلمان. صحابہ کی جماعت ایک ایسی جماعت ہے کہ جس کے بارے میں ہم سوچ نہیں سکتے, کیونکہ جس کے بارے میں اللہ نے قرآنوں میں تعریف فرما دی, ان کی صفات کی, ان کے سجدوں کی, ان کے چہروں کی, ان کی عبادات کی, اللہ نے تعریفیں فرمائیں. کیوں کہ وہ صحبت یافتہ ہیں نبی پاک سنتے, کمال ان میں کچھ نہیں تھا, وہ تو پروٹیکشن دے دی اللہ تعالیٰ, کیونکہ میرے نبی کے سامنے بیٹھ گیا ہے تو میں پروٹیکشن دیتا ہوں اپنے حبیب کی وجہ سے, کبھی جیسا انسان ہی کوئی نہیں اس طرح پوتر انسان نہیں ہوگا. کسی صحابہ کے اوپر نعوذ باللہ طنز بکواس بازی کرنے کیا ہے, آپ سرکار کی صحبت کے بارے میں طنز کر رہے ہیں کہ آپ کی صحبت میں کمی تھی, ادھر اللہ کہہ رہا ہے کہ میں نے مرتبہ سرے دے دیا کہ میں نے اپنے نبی کی صحبت کا اتنا تقدس تھا, اتنی بلندی تھی کہ گوارا ہی نہیں اللہ کو کہ کوئی انسان اس کے سامنے جائے اور پھر ایسا ہے کہ اس پہ کوئی طنز کر سکے آدمی. یہ بات سمجھ رہے ہیں آپ؟ تو یہ اب کیا ہوا کہ یہ جو مقام ملتا ہے انسان کو, عام انسان دیکھیں حضرت عمر رضی اللہ عنہ سفر کر رہے ہیں, شاید پہلی واقعہ بتایا تو گڈریا بھیڑ چلانے والے تھے, بھیڑ بکری چلانے والے, تو وہاں سے گزرے تھے آپ امیروں میں تھے, اس کو نہیں پتا کون ہے کون نہیں ہے. تو انہوں نے کہا یار یہ تمہاری جی بکری ہے, کہتے ہاں جی ہے, کہتے ہیں مجھے پیاس لگی دودھ پی سکتا ہوں اس کو, کہتے ہیں پی سکتے, کہتے ہیں ایسے کرتے ہیں بھی تم یہ کرو کہ میں مجھے دے دو یہ بکری, میں تمہیں پیسے دے دیتا ہوں, تم اس کو دودھ ہی پیوں گا, میں کھا بھی جاؤں گا. تو اس نے میری نہیں ہے یہ, اس کا مالک ہے کوئی, وہ کون کہہ رہے گڈریا کہہ رہے ہزم ہزم آ رہے ہیں اس کو, کہتے ہیں کون دیکھ رہا تیرا مالک بیٹھا ہے بغل, تم صرف اتنے ہی کہنے کہ بھیڑیا کھا گیا, پیسے جیب میں کر مٹھی پکڑ دو اپنا کام بنا. سبحان اللہ, اب وہ کہہ رہے ہیں دیکھیں اس زمانے کی بہاریں دیکھیں, کہتے ہیں تیرا مجھے پتہ نہیں تو کون ہے, فائن اللہ, اللہ کدھر گیا پھر, میرا مالک تو نہیں ہے تو اللہ کدھر ہے. آج کے تو تہجد گزار لوگوں کا ایمان نہیں ہے تو وہ گٹری ہے, سمجھا رہی بات. تو اصل چیز یہ ہے کہ ہماری جو ہے کامیابی کس میں, گناہ کے بچنے میں ہے, اور گناہ سے بچنا چاہتے تو اس کیفیت کو اجاگر کرو کہ اللہ مجھے دیکھ رہا ہے. فانتقمنا, اللہ مجھے دیکھ رہا ہے, اس کیفیت کو اجاگر کرو اللہ تعالیٰ کا. اس کی محنت کرو. کیسے محنت کی جائے اس پر؟ کیا عمل ہے, کیا چیز ہے جس پہ محنت کی جائے؟ عبداللہ بن سیر رضی اللہ تعالیٰ عنہ کی ایک حدیث روایت فرماتے ہیں, طبرانی میں حدیث ہے, مختص نے اس کو روایت فرمایا, زبردست حدیث ہے. آپ نبیوں سے اپنے گھر میں تشریف رکھتے تھے تو وہی نازل ہے گھر کے اندر, بس پھر نفس مالج دونوں رب ہم قدر الاشیاء, یہ میرے حبیب وصف نفس کا مولزن جدون رب پہنے ہوگا. آپ تشریف لے جائیے اور ان لوگوں کے ساتھ تشریف فرما ہوئی ہے, پابند رکھیے تشریف رکھیے آپ ان کے ساتھ. وصف نفس کا مولزن کون لوگ؟ جدون رب بہن جو اللہ کا ذکر کرتے ہیں بالغدیل عشو, صبح شام جو بیٹھ کے اللہ کا ذکر کرتے ہیں. آپ جائیے ان کے ساتھ تشریف رکھیے, پابند رکھیے اپنے آپ کو اس کے ساتھ. آیت ہے اللہ کے نبی ایک دم اٹھ کھڑے ہوئے, اپنے گھر سے روانہ ہوئے کہ دیکھوں کون سی جماعت ہے وہ جس کے ساتھ مجھے حکم دیا کہ میں ان کے ساتھ بیٹھوں. جا کر آپ مسجد میں پہنچے, دیکھو کہ کونے کندھے ایک جماعت بیٹھی ہے, وہ کون لوگ ہیں؟ بہت اونچے لوگ ہوں گے, تو بڑے پروٹوکول ہوں گے. اللہ جس کے پاس نبی کو بھیج رہا ہے تو بڑے چمکدار چہرے ہوں گے, بڑے ماشاء اللہ پتہ کیا رونے ہوں گے, کیا لباس پہنے ہوں گے, کیا ضرب کرتے, کتنی بڑی کلاس. بھیجنے والا اللہ اور بھیج کس کو رہا؟ اپنے نبی کو بھیج رہا ہے. اعزاز دیکھیں اس جماعت کا آپ, کو سو سکتا ہے؟ پوری کائنات ایک طرف انسان کھڑے ہو جائیں, وہ انسان جس کے لیے اللہ بھیجنے والا اور نبی کو بھیجنا. ان لوگوں کو کہنا چاہیے جاؤ نبی کے پاس, نبی پر تشریف لے, دیکھا کون لوگوں کی, دیکھا تو قسم سے ایک کونے کے اندر دیکھا سائد پر کچھ لوگ بیٹھے ہیں, آپ نے دیکھا پھر اس کا ہولیا دے بتایا جا رہا حدیث میں کیا ہے لوگ ہیں, بال بکھرے ہوئے ہیں, سبحان اللہ الجھے بال بکھرے ہوئے, جسم پہ کوئی کرتا نہیں, جلد سخت, اسکن سخت, کھایا پیا کچھ بھی نہیں, پانی کچھ نہیں, گرمی اور صرف سطر کو ڈھکا ہے ایک تہمت شریف, صرف تہمت پہنا. آپ تشریف لے گئے بیٹھے, جس کو جماعت کو دیکھا اور دیکھنے کے بعد پھر اللہ کی حمد کی کہ الحمدللہ اللہ تعالیٰ تیرا لاکھ لاکھ شکر ہے کہ میری امت میں تو نے ایسے انسان پیدا کر دیے جن کے پاس تو نے مجھے بیٹھنے کا حکم دیا. سمجھ آ رہی ہے بات؟ تو کیا یہ جماعت رک گئی ہے؟ یہ تو قیامت تک جماعت چلنے والی ہے. بس سمجھ آ رہی ہے کیا فیل کہ صبح اور شام کی پابندی کرتے ہیں اللہ کے ذکر کی, گرمی ہو سردی ہو طوفان ہو, یہ نہیں کہ چار بجے نماز دو بجے آئیں گے تو نہیں جی لمبی راتیں ہوں گی دیکھ رہے, نہیں ان کے لیے کچھ بھی نہیں ہے, ان کے لیے ایک سحر چاہیے, سحر پہ بیٹھ کے اللہ کو یاد کرنے, انہیں شام چاہیے جہاں بیٹھ کے اللہ کو یاد کرنا. انعام قرآن میں بتایا ہے, سمجھ آ رہے ہیں عمل آپ کو؟ کوئی بات کیوں سی بات بتائیے کہ صرف شدون رب ہم بس اللہ کو یاد کرتے ہیں, اللہ کا ذکر میں مست ہیں اپنے, ان کو دنیا کی کسی چیز کی خبر نہیں, حال ان کا یہ بنا دیا اللہ تعالیٰ نے. وہ جو تیرے فقیر ہوتے ہیں آدمی بے نظیر ہوتے ہیں, لاجواب نہ ان کو کپڑوں کی فکر نہ ہے, اپنے دنیا کی فکر نہ, مال کی فکر نہ, دولت کی فکر نہ, کمانے کی فکر نہ, جانے کی فکر, آج ذکر نہیں کروں گا تو یار کام کیسے کروں گا فلاں, کچھ پتا نہیں, مست ہے اللہ کے ذکر کے اندر. سبحان اللہ, ایک سال نہیں دو سال, پوری زندگی ایسے گزار دیتے. اچھا ان کو ثواب کو بھی نہیں پتا ہوتا, سبحان اللہ, وہ اللہ کو یاد کرتے ہیں، اللہ کی محبت میں یاد کرتے ہیں، وہ لینا دینا نہیں ہے، ترازو نہیں توڑتے، آج اتنا ثواب مل گیا، آج ہمیں یہ چیز نہیں ملی، اللہ کو ذکر کیا تو آج ہی مصیبت آ گئی، آج ہی فلاں ہو گیا، یا وہ ہمارا کام وہ نہیں ہو رہا، فلاں چیز نہیں ہو رہی، نہیں نہیں، مصیبتیں آتی ہیں، چمڑے سخت ہوئے ہیں، بال بکھرے ہوئے ہیں، لباس موجود نہیں ہے، کھانے کو کچھ نہیں ہے، یہ تو اللہ کی محبت میں اللہ کو یاد کر، ترازو لے کے نہیں بیٹھتے، ہم تو ذکر کرنے والے ہیں، ہمارا یہی نام کیوں نہیں، ہم تو ذکر کرنے والے ہیں، فلاں کیوں نہیں، ہماری عزت کیوں نہیں ہے، ہم مشہور کیوں نہیں ہیں، ہمارے پہ لقاب کیوں نہیں لگے ہوئے، ہماری عزت کیوں نہیں، ان کو چیز سے غائب نہیں، ان کو جو اللہ کا نام مل گیا سب سے بڑی دولت مل گئی، اٹھتے نہیں ہاتھ پھر اس دعا کے بعد، ہمیں کیا ضرورت ہے کسی سے مانگنے کی، کسی سے لینے کی، وہ تو کہتے ہیں جو تو دیتا ہے دیتا رہے، نہیں دیتا نہ دے، کھلا نہ کھلا، یہ ہے فلانا محبت اللہ کا ذکر۔ جب انسان اس طرح اللہ کو یاد کرتا ہے تو اللہ کہتا ہے پھر میں یہ انعام اس کو دیتا ہوں، کیا واہ تکم ترام تھا، پھر یہ انعام ہوتا ہے تو وہ پھر انعام یہ ہوتا ہے کہ وہ دیکھ رہے ہوتے ہیں کہ اللہ ان کو دیکھ رہا ہے، پھر اس کیفیت میں پورے اتر جاتے ہیں، پھر وہ گناہ نہیں کرتے، پھر ان کی زندگی کا محور ایک ہی ہوتا ہے اپنے رب کو راضی کرنا، سمجھ جائیں گے، گناہ گناہ سے بچنے کے راستے سمجھ آ گیا۔ اب کامیابی جو قرآن نے بتائی ہے کیا ہے، ایک ہی چیز میں کامیابی ہے، گناہوں سے بچنا ہے، کثرت عبادت نہیں کہا، اتنے تراویح پڑھنا ہی نہیں، بے شک تھوڑی عبادت کرو جو میں تمہیں دی ہے، اس کے بعد کام جو سب سے زیادہ کرنا ہے، نہ دل میں کوئی گناہ ہو، نہ خیال میں کوئی گناہ ہو، نہ ذہن میں کوئی گناہ ہو، بالکل، اور یہ اس وقت نکل سکتا ہے جب کہ اپنے اللہ کو اپنے سامنے دیکھتا ہے، نہ کبھی نہیں نکلے گا، اندھیرے جانے جوڑ مارتے رہتا ہے آدمی، گناہ کرتے رہتا ہے، اور شیطان بھڑکاتا ہے، تم نے تو ابھی اتنا وہ کام کیا ہے، تم نے اتنا وہ کام کیا ہے، اتنا وہ کام کیا ہے، ٹکے گا فائدہ نہیں اس کام کو، گناہ وہ بتاتا ہے، فائدہ اس وقت ہوگا جب اللہ کے گناہ سے انسان بچتا ہے، اور یہ ہر قدم پہ گناہ ہے، خیال گناہ دیتے آدمی، آپ کو لڑوائے گا، خیال دے گا، اس نے تجھے یہ کہا تو ایسے کہہ دینا، فلاں یہ کہہ دینا، اچھا آدمی جو ظاہر گناہ نہیں کر رہا، اندر سے گناہ کر رہا ہوتا ہے، خیالات آ رہے ہوتے ہیں، اس کا آپ بڑے بہرے کہ ایک نقطہ بتاتا ہوں آپ کو، بہت چھوٹا سا، اس کو پکا کرنے دیں گے کیسے کام بن جائے گا، اس چھوٹا سا نقطہ ہے صوفیوں والا، میں آپ کو بتا رہا ہوں، بہت بڑی کام کی چیز ہے، دیکھیں خیالات گناہ جنم لیتا ہے انسان کے خیالات سے، خیالات گندے ہوتے ہیں انسان کے، تب وہ گناہ بننا شروع ہوتا ہے، انسان نیک بھی ہو گیا، صحیح بھی ہو گیا، تو بھی کر لے، پھر اس کو پرانی باتیں یاد کراتا ہے، جب تو اس لڑکی کو دیکھ رہا تھا، جب وہ فلاں ہو رہا تھا، تو نے یہ ماری دیا، اس کو سیٹی ماری تھی، ادھر فلاں کیا تھا، وہ پرانی باتیں یاد کراتا ہے، پھر اس کو اس مزے دلاتا ہے، اس باتوں کے اندر اس کو مزے دلاتا ہے خیالات کے اندر، ہاں وہ جب تدبیر ہوا ہے بےچارا، وہ تو بچنا چاہتا ہے گناہوں سے، کوئی فراڈ یاد کرا دے گا، کوئی چیز یاد کرا دے گا، کبھی کچھ یاد کرا دے گا، کبھی کسی کی لڑائی یاد کرا دے گا، تو شیطان تو چل رہا ہے ہمارے ساتھ، یہ تو مجاہد ہے، اچھی طرح بیٹھا ہے بےچارا، ماحول میں بیٹھا ہے، مسجد میں پھنس گیا، لیکن خیالات اس کے چل رہے ہیں، اس کو ڈفرینٹ خیالات آ رہے ہیں، لوگ تو اس کو کتب سمجھ رہے ہیں، خوف سمجھ رہے ہیں، اندر اس کی مشین چل رہی ہے خیالات کی، غلط چیزوں کی، جس کو وہ صاف کرتے ہیں، تو نہیں انسان کے ساتھ ایسا ہوتا ہے، اب کیا کرے آدمی، خیالات جنم لیتے ہیں انسان کے اندر، تو جب یہ انسان کے اندر چیز پیدا ہوگی کہ اللہ مجھے دیکھ رہا ہے، اور ساتھ میں یہ خیالات آ رہے ہیں، سبحان اللہ، اب تو بڑا نقشہ ہو گیا انسان کے ساتھ، سمجھ آ رہی بات، آپ نقشہ سمجھتے ہیں کیا ہو گیا، یہ ٹرمپ، یہ کراچی کی زبان بول رہا ہوں، اسے نقشہ ہو گیا، اور نقشہ کیا چلا بھائی، یہ ہوا تو وہ تو نیک بننا چاہ رہا ہے، تو یہ تصور بھی جمع کہ اللہ تعالیٰ وہ دیکھ رہا ہے، تو اب اس خیالت کو کیسے روکوں، اس کا بڑا پیارا علاج بتاتا ہوں، اس کی یاد پڑ جائے، ہر جب بھی ایسا خیال جنم لے یا آئے یا نہ آئے، آپ نے ایک کام کرنا ہے، وہ کیا، استغفر اللہ، کیا کہنا ہے، आने दो ख्याल, कोई ख्याल जर नहीं पहुंचा सकता, कोई ख्याल आपको खराब नहीं कर सकेगा बिल्कुल, क्योंकि नबी पर अपनी सुन्नत भी ये थी, अस्तगफार कसरत से आपकी जबान पे रहता था, ऐसी तालीम दी उम्मत को, आपको तो हर फेल तालीम थी उम्मत के लिए, लाजवाब नुस्खे थे इसमें। इंसान हर वक्त ये आदत डाल ले, कोई भी ख्याल आ रहा है, कोई बकवासबाजी हो रही है, कोई इस किस्म की लड़ाने की तरफ ले जा रहे हैं आपको, झगड़े की तरफ ले जा रहे हैं, एकदम वो गुनाहों की सफाई नशी हो जाती है इंसान के अंदर से, समझ आई बात है। तो बहुत कुछ करने के लिए आदमी करे, कदम तो बढ़ाए अपने आप को बचाने के लिए, कदम तो कुछ बढ़ाए आगे, बस एक काम हमने करना है कि हमें गुनाह नहीं होने देना। तो जिस वक्त इंसान जिक्र करता है, अभी इतनी बड़ी जो अल्लाह ताला ने नाम दिया और ये पूरी आयत होती है, बस फिर नफ्स का माल रजीना ये दोनों रब, ये तरीका बता दिया, इलाज है कि अल्लाह को अपने सामने देखना चाहते हो तो इस चीज को अख्तियार करो, मेरे जिक्र को अख्तियार करो, सुबह शाम कसरत के साथ मुझे याद करो तो तुम्हारी वो कैफियत उबर आएगी अंदर से कि अल्लाह देख रहा है तुम्हें। यही तो वजह है कि जब इंसान अपना इस्लाह करने के लिए किसी अल्लाह वाले के पास जाता है तो अल्लाह वाले उसको इसी वक्त इसी लाइन के अंदर डालते हैं, इसी लाइन से इब्तिदा होती है अल्लाह के जिक्र के साथ। वो सवाब के लिए जिक्र नहीं कराते हैं, याद रखना एक बात मैं आपको बता दूं, सवाब के लिए तो बहुत अमाल है, बहुत अमाल है, सवाब के लिए अमल नहीं होता है, बल्कि किस चीज की होता है, ये इलाज के तौर पर जिक्र किया गया कि इंसान के अंदर जो चीज दब गई है कि अल्लाह मुझे देख रहा है उसको जिंदा करना होता है, तो उसके लिए जिक्र की कसरत कराई जाती है और जिक्र की स्टेजेस होती हैं। जब आदमी जाके वो जिक्र शुरू कर देता है, ये वही लोग करते हैं जिन्हें अपने आखिर संवारनी होती है, मस्ट बी वेरी सीरियस फॉर दैट, वाकई हमारा प्लान है कि हमने बचना है आखिरत में, तो तब वो लोग उठते हैं, मुझे क्या जरूरत थी मैं किसी अल्लाह वाले के पास जाता, तो नमाज भी पढ़ता था, मदीने भी जाता था, उम्रे भी करता था, हज भी करता था, सब कुछ करता, क्या वजह थी, सब कुछ था लेकिन ये कैफियत नहीं थी, कैफियत नहीं थी, और ये कैफियत सिवाय अल्लाह वाले की सोबत के कहीं मिल ही नहीं सकती। जिक्र तो कर रहे थे साहबा, कर रहे थे नहीं कर रहे थे, लेकिन सोबत की कमी थी वहां भी। अब नुक्ता बता रहा हूं, हो जबरदस्त बात समझ आ रही है, अमल बहुत दर्ज है क्योंकि तो क्यामत के चलने थी ना चीजें, तो अल्लाह ने क्या काम तो सही कर रहे हैं साहबी, मेरी याद मट चुके हैं लेकिन एक चीज की कमी है, सोबत नहीं है शेख किन के पास, समझ आ रही बात मेरी। तो फिर आपने क्योंकि बड़े बड़े बंद काम वो कर रहे थे जिसके बाद तो पूरी उम्मत ने संवरना था, तभी अल्लाह के नबी ने जो बात की उम्मत की बात की इस हदीस में कि मेरी उम्मत में ऐसे लोग पैदा हो गए हैं, सुभान अल्लाह, मैंने उसी भी कहते कि मेरे साहब में ऐसे लोग पैदा हो गए, उम्मत कहां से आ गई, ये नुक्ते समझा रहा हूं आपको, मेरे साहब में ऐसे लोग पैदा हो गए माशाल्लाह, अब बकर उमर नहीं उम्मत की तरफ काम किया है कि आज तक नहीं है क्यामत तक ऐसे अल्लाह वाले पैदा होंगे जो हर मुकाम पे जाकर गुनाहों की अटी हुई जमीन होगी लेकिन एक अल्लाह वाला उस इंसान को वहां भेजेगा, भूनक लगा देगा जिक्र। आपके सामने है मिसाल, है आपके सामने मिसाल है, आज से 60-70 पहले यहां क्या था, कुछ भी नहीं था, पता ही नहीं था कि जिक्र, राष्ट्रीय बात क्या है, 5-6 जगहों पर खानकाह है, सिर्फ जिक्र होता है, वो खानकाह है ना, मदरसे है ना तालीम, कुछ ही नहीं, अल्लाह के जिक्र के अड्डे बन गए। इस जगह पर बताया क्यों, क्यों अल्लाह वाला बैठा है उसने एक सौ, तो अल्लाह ने कहा आदमी तो है बैठे काम कर रहे हैं लेकिन ऐसे खाली जिक्र से तो काम नहीं चलेगा जब तक सोबत ना होगी किसी इंसान की, तो इसीलिए जब इंसान ये नहीं कि जिक्र आप कहें ना भाई जिक्र किसी अल्लाह के पास जिक्र सीखें जी हमें आता जिक्र तो हमें तस्वीर आती है हम ये इतनी तस्वीर कर लेते हैं ये कर लो फलां कर लो बिल्कुल सही है साहब वही तस्वीर कर रहे थे ना। बात समझ आ रही है आपको? कंप्लीट कोर्स जब होगा जब किसी अल्लाह वाले के पास जाएंगे जब वो अपनी सोबत से आपको जिक्र देगा वो नूर और नूर हो जाएगा। तो साहबियों का काम ना बनता जिक्र ना चलता क्या कि सोबत शेख आई जिसे रंग डाल दिया। वो क्या हुआ कि जब नबी पाक तशरीफ लाए जब वो जिक्र कर रहे थे तो सोबत शेख से क्या हुआ कि तवज्जा शुरू होगी उन पर। जब वो तवज्जा कलब पे शुरू होती है तवज्जा पड़ती है शेख की नजर पड़ती है तो फिर वो कैफियत जागती है कि अल्लाह ताला हमें देख रहा है। खाली जिक्र से नहीं होता है। बात समझ आ रही है? खाली जिक्र से नहीं होता। जिस वक्त इंसान आप यहां बैठेंगे मजमे में अब ये एक और भी इसमें नुकता आपको बता दूं जो अल्लाह ताला जब नबी पाक सम को तशरीफ ले गए उस वक्त एक आदमी नहीं जिक्र कर रहा दो आदमी नहीं कर रहे थे बल्कि क्या था मजमुए की तरफ भेजा था। तो मजमुआ भी हो और शेख मौजूद हो फिर अल्लाह का जिक्र हो तो फिर तवज्जो ही शेख चलती है उसकी जिक्र मुंतफलित होता है उसके असाद डिफरेंट होते हैं उसकी कैफियत डिफरेंट होती हैं। हाँ वहां जाके दिल खुलते हैं जहां इंसान की कैफियत बनती है कि अल्लाह मुझे देख रहा है। समझ आ गई बात? तो ये कितनी सख्त मेहनत की जरूरत। अब क्या है हमारा अकल क्या बताती है कि अगर हमने कामयाब होना है तो गुनाहों से बचना है और गुनाहों से बचने का तरीका जो बताया वो ही है दोस्तों जाओ किसी दामन शेख पकड़ो अल्लाह वाले के पास जाओ उसकी सोबत में बैठो उससे जिक्र सीखो जो बताया आपको फिर उसकी सोबत में जिक्र करो और नियत एक ही रखो सवाब सुबह छोड़ दें नियत एक ही रखो क्या कि मेरी अल्लाह ताला वो कैफियत बढ़ा दे कि तू मुझे देख रहा है बस। अब यहां मशाह कलाम बात करते हैं कि जो लोग इस रास्ते पर चल पड़ते हैं वो अपनी तरक्की को इस अंदाज में देखें। अगर कोई इंसान इस रास्ते पर चल पड़ा है और शेख भी मिल गया जिक्र भी मिल गया अब उसको कश भी शुरू हो गए करामात भी शुरू हो गई और ख्वाब भी नजर आने शुरू हो गए और बड़ी दुआएं उसकी कबूल हो जाए सब कुछ हो रहा है लेकिन उसकी कोई फायदा नहीं इसमें। असल फायदा उस वक्त उस मुरीद का है जिसके अंदर ये कैफियत पैदा होगी कि गुनाह नहीं करता उस जिस मुरीद का दिल कांप जाता है गुनाह से तड़प हो जाता है गुनाह तो बढ़ता नहीं है भूखा मर जाएगा आराम नहीं खाएगा जलील हो जाएगा आंख नहीं उठाएगा जबान आंख दिल इतना खौफ अल्लाह ताला के उस पर तारी हो जाते हैं वो करने के तैयारी नहीं होते सलाम के लिए हर मुसीबत को बर्दाश्त करने के लिए तैयार हो जाता है। जब ये मुरीद की कैफियत हो उसमें ये है असल मुरीद जो कामयाब हो गया तो खुद अपनी जांच करते रहे कि हमें क्यों नहीं हो रही ये चीज पैदा क्यों नहीं पैदा हो रही क्या मेहनत हमें करनी चाहिए इसके लिए प्राइवेट अपने मीटिंग रखें अपने शेख से कोशिश करें मेहनत करें सफर करें मुजाहदा करें। कमी शेख में नहीं है कमी मुरीद में होती है याद रखना। वो तो तवज्जो पूरी दे रहे हैं वो तो हर चीज जिक्र दे रहे हैं मराकबा तो वही हो रहे हैं लेकिन क्या है कि अपनी कमी इंसान उसमें वो उस चीज को रिसीव सही नहीं कर रहा या कहीं उसमें डंडी मार रहा है जिसकी वजह से उसके लिए फिर अपनी कमी को महसूस करें इस पर मुक्तफा ना कर लें कि जी मैंने तो हमें तो ख्वाब नजर आ गए हैं हमें तो ये चीज़ भी नजर आती है हमें तो फला चीज़ भी होता है कि हमें तो बहुत कैफियत बन गई है और जिस्म कांपने लगता है और हाथ हिलने लगते हैं और जिस्म कोई ताल्लुक नहीं है इससे सिर्फ एक ताल्लुक है अतीउल्लाह और रसूल कितना हुआ तेरा सुनने से पता कितनी मोहब्बत हुई है तुझे और सुन्नत पे अमल करने से खुशी कितनी होती है तुझे समझ आ रही है बात? और किसी चीज में इबादत का मजा नहीं है वो सब रौनक है असल मजा जो अल्लाह बताया वो ही अतीउल्लाह और रसूल फकत फौजा फौजा नजीमा कामयाब सिर्फ वो शख्स है जो अल्लाह की इताअत अल्लाह के रसूल की इताअत में मस्त हो जाए। اپنی کیفیات کو پہچانے, ورنہ وہ مرید بھی ناکام ہی جا رہا ہے. یاد رکھیں, صرف شیخ کی صحبت میں بیٹھ جانا, ذکر کر لینا اور جناب بہت معاملات کر لینا اور رونق کے سینے میں لگ جانا, یہ کامیابی نہیں ہے. مرید وہ کامیاب ہے تو کسی شیخ کے پاس جانے کے بعد, اس کی صحبت میں بیٹھنے کے بعد گناہ نہ کرے. پھر اس کے لیے اللہ نے اعلان کرتا ہے, اللہ اولیاء اللہ خوف ولا ہم یحزنون. ایک نقطہ بتا دوں آپ کو جلدی سے, دو منٹ رہ گئے ابھی اذان میں. اللہ تعالیٰ نے اعلان کیا کہ میرے جو دوست ہیں میں ان کو دوست سمجھا, کیونکہ میری کیفیت پیدا ہوگی ہے. آپ سمجھتے ہیں کہ اللہ تعالیٰ ہمیں دیکھ رہا ہے, تو انعام اللہ نے کیا دیا کہ لا خوف ولا هم يحزنون, فارغ کر دیا خوف سے, ہر غم سے خارج کر دیا, دنیا ہو یا آخرت ہو ان کو نہیں ہوتا غم. حالات ہوتے ہیں ان کے ساتھ بھی, پریشانیاں آتی ہیں, مصیبتیں آتی ہیں, تکلیف بھی ہوتی ہے, درد بھی ہوتا ہے, سب کچھ ہوتا ہے. تو اس کا مطلب کیا ہوا؟ مطلب اس کا یہ ہوا, لا خوف اس کا, کہ یہ انسانی ہے, سب کچھ ہے, ان پہ مصیبتیں مصائب دنیا میں پورے اترتے ہیں, لیکن کوئی میرے دوست ولی بن چکے ہیں تو ان کی ایک کیفیت کیا ہو جاتی ہے کہ جب ان پہ یہ مصائب اور مصیبت آتی ہیں تو لا خوف اور غمین سے کیسے فارغ ہوتے ہیں؟ اس لیے کہ اللہ سے اتنا تعلق جڑ چکا ہوتا ہے کہ وہ کہتے ہیں کہ اللہ تعالیٰ کا کوئی فعل بھی حکمت سے خالی نہیں ہے. یہ جو آج مجھے بیمار کی ہے اس میں لگی حکمت ہے, ضرور میرا فائدہ. تو پھر اس تکلیف میں وہ محسوس ہونا شروع ہو جاتے ہیں, وہ تکلیف ہی نہیں ہوتی ان کی. لا خوف ولا هم يحزنون, وہ بھی کہتے ہیں یہ تو اچھی بات ہوئی, میری جی چلے گئی, بہت اچھا ہے, اس مجھے فائدہ کچھ ہی ہوگا. رونا دونا نہیں ہوتا ہے, بلکہ اللہ سے کہ ہر فعل بھی وہ کہتے ہیں اس میں حکمت ہے. واہ خاندان الحمدللہ رب العالمین. انشاءاللہ عشاء کے بعد تھوڑا مراقبہ کریں گے.
بسم اللہ الرحمن الرحیم, الحمدللہ رب العالمین, والصلاة والسلام علی سید المرسلین شفیع المذنبین طه یاسین الحبیب الامین. اللهم صل علی سیدنا مولانا محمد نبی امی وازواجه امهات المؤمنین وذریاته واہل بیته كما صليت على آل إبراهيم إنك حميد مجيد. اللهم اغفر لنا ذنوبنا وظلمنا وهزلنا وجدنا وقتنا وعمدنا كل ذلك عندنا. اللهم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار وقنا عذاب القبر وقنا عذاب الحشر وقنا عذاب الميزان. وادخلنا جنة مع الأبرار يا عزيز يا غفار يا رب العالمين يا رب العالمين يا رب العالمين. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. اللهم ثبتنا للإيمان وأمتنا للإيمان وحشرنا يوم القيامة مع الإيمان. يا قاضي الحاجات اقض حاجاتنا, يا داعي البليات ادفع بلياتنا, يا شافي الأمراض اشفع مرادنا. اللهم عافنا في بدني, اللهم عافنا في سمعي, اللهم عافنا في بصري, لا اله الا انت. ربنا هب لنا من ازواجنا وذرياتنا قرة اعين واجعلنا للمتقين اماما. اللهم رب ارحمهما كما ربياني. صغيرا اللهم اغفر لنا ولوالدينا وأستاذينا ومشايخنا وجميع المؤمنين والمؤمنات والمسلمين والمسلمات الأحياء منهم والأموات برحمتك يا أرحم الراحمين سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.